नमस्कार, अन्तर संवादबाट सन्तोष रेग्मी। नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। संस्कृत भाषामा लेखिएको रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरेर आम नागरिकको पहुँचसम्म रामायण पुर्याउनुका साथै नेपाली भाषाको श्रीवृद्धिमा उहाँले गर्नुभएको योगदान निकै महत्वपूर्ण मानिन्छ। आजको अन्तरसंवादमा हामी आदिकवि भानुभक्त आचार्यको कृतित्व र व्यक्तित्व बारे चर्चा गर्नेछौ। आदिकवि भानुभक्तका वंशज भानु प्रतिष्ठानका पूर्व अध्यक्ष एवं हालका संरक्षक भानु साहित्य उद्यान चुँदी रम्घाका प्रतिष्ठानका महासचिव भानुभक्तीय रामायणका सम्पादक तथा आदिकविको जीवनीका लेखक समेत रहनुभएका प्राध्यापक डाक्टर व्रतराज आचार्य कुराकानीमा हामीसँग हुनुहुन्छ।
नमस्कार।
अब आदिकविको आज हामी जन्म जयन्ती मनाइरहेका छौं। हरेक वर्ष हामी आदिकविको जन्म जयन्ती मनाउँछौ। मूल रूपमा आदिकविलाई आजका पुस्ताले कसरी चिन्ने?
भानुभक्तलाई आजका पुस्ताले चिन्ने भनेको नेपाली भाषाका आदिकविका रूपमा नै हो पहिलो कुरा। र जुन बेलामा संस्कृत भाषा पठन पाठनको भाषा थियो, नेपाली भाषा बोलचालको भाषा मात्रै थियो, पक्की भाषा बनिसकेको थिएन, त्यो समयमा भानुभक्तले संस्कृत भाषा पढेर पनि नेपाली भाषालाई आफ्ना काव्यकृतिको माध्यम बनाए र आफ्ना काव्यकृतिको सरसता, रमणीयता र त्यसको सांस्कृतिक पक्षहरूको समन्वयका कारण त्यो कृति नेपाली समाजमा अत्यन्त लोकप्रिय भयो र त्यही लोकप्रियताबाट नेपाली भाषाले द्रुत गतिमा एउटा समृद्ध भाषाको रूप लिँदै गयो। त्यसैले आज हामी जुन नेपाली भाषा बोलिरहेका छौँ त्यसको जग भानुभक्तले बसालेका हुन्, त्यसको विस्तारको प्रक्रिया भानुभक्तले प्रारम्भ गरेका हुन् र त्यसलाई शास्त्रीय भाषाका रूपमा, सबैको लोकप्रिय भाषाका रूपमा भानुभक्तले दिएका काव्यकृतिहरूको योगदान हो। त्यसैले जब नेपाली जातिको हामी कुरा गर्छौँ, त्यो जाति मूलत भाषाका माध्यमले सङ्गठित जाति हो। अन्यथा नेपालभित्र र बाहिर पनि जति नेपाली भाषाभाषी हुनुहुन्छ उहाँहरू विविध भाषाभाषी र सांस्कृतिक चेतनाका तरमा विविधता युक्त समुदाय हुनुहुन्छ र त्यो सबैले आपसमा अन्तर्क्रिया गर्ने, विचार विनिमय गर्ने र आपसी सम्पर्क सूत्र निर्माण गर्ने नेपाली भाषा नै भएको हुँदा नेपाली भाषाको जब प्रश्न उठ्छ, नेपाली भाषाको कुरा आउँछ, अनि हामीले भानुभक्तलाई सम्झनुपर्छ। आजका पुस्ताले पनि भानुभक्तलाई प्रथमत नेपाली भाषाका प्रतीक या बिम्बका रूपमा बुझ्नु जरुरी छ।
जस्तो उहाँको व्यक्तित्वको कुरासँगै अलिकति कृतित्वको पनि कुरा गर्ने हो भने, जसरी भाषाको विकासमा विस्तारमा उहाँले जुन योगदान दिनुभयो त्यसको क्रमलाई कसरी हेर्न सकिन्छ? एउटा त रामायणको सन्दर्भ छ, जुन चाहिँ विभिन्न सातवटा काण्डमा विभाजित रहेको रामायणलाई उहाँले नेपाली भाषामा, सरल नेपाली भाषामा सबैले बुझ्ने गरी लेख्नुभयो। दोस्रो कुरा चाहिँ नेपाली भाषामा सामान्य विषयहरूमा उहाँले जुन कविताहरू लेख्नुभयो र त्यो मार्फत चाहिँ जनजीवनमा, खास गरी जनजनमा चाहिँ नेपाली भाषा पुग्यो, त्यसलाई ठ्याक्कै अलिकति क्रमिक रूपमा, समयबद्ध रूपमा कसरी व्याख्या गर्ने आजको दिनमा?
अब पहिलो कुरा त हामीहरूले नेपाल राष्ट्रको, आधुनिक नेपालको निर्माणको प्रक्रियामा पुग्नु पर्दछ। बडामा गोर्खाका राजा बडा महाराज पृथ्वीनारायण शाहले एउटा बुद्धिमत्तापूर्ण, सुझबुझपूर्ण यात्राका साथ आधुनिक नेपालको निर्माण प्रक्रिया प्रारम्भ गर्नुभयो। र भानुभक्त भन्दा पूर्व, भानुभक्त जन्मनुभन्दा अघि नेपालको भौगोलिक सीमामा पश्चिम काँगडासम्म र पूर्वमा टिस्टा नदीसम्म पुगिसकेको त्यो भूगोल थियो। र भानुभक्त जन्मेकै अवधिमा नेपालको अङ्ग्रेजसँगको युद्ध भयो र नेपालको भौगोलिक सिमाना केही खुम्चियो, तथापि जति भूगोल बाँकी थियो त्यो पनि गोर्खा राज्यको प्रारम्भिक स्वरूपका अगाडि धेरै विस्तृत थियो त्यो विस्तृत भूभागलाई एकताको सूत्रमा बाँधेर नेपाली संस्कृति निर्माण गर्नु थियो, नेपाली शास्त्रीयतालाई मजबुत गर्नु थियो र त्यो सन्दर्भमा भानुभक्तको योगदानलाई हामीले स्मरण गर्नुपर्दछ। युद्धग्रस्त नेपालले नेपाली जातिमा एउटा नैराश्यको भावनालाई बढी प्रसर गरिरहेको थियो र त्यस अवधिमा नेपाली कविहरूले प्रारम्भमा त कृष्ण भक्ति परम्परालाई अगाडि बढाए र कृष्ण भक्ति परम्परालाई पनि अझ अगाडि बढाउँदै अथवा कृष्ण भक्ति परम्परालाई अझ भिन्न धारमा अगाडि बढाउँदै सामाजिक आदर्श नैतिक मर्यादाको जगमा टेकेर भानुभक्तले काव्यकृति रचना गरे र भानुभक्तका काव्यकृतिमा नेपाली लोकलयको मिठास, नेपाली वाक्य गठनको सुमधुर माधुर्य, शब्दको चातुर्य र हरेक अनेक काव्यात्मक गुणहरूका कारण र त्यसको आयाम विस्तृत भएका कारण उनकै जीवनकालमा रामायण नेपाली समाजको ठुलो समुदायमा फैलिँदै गयो र नेपालका उच्च पदस्थ दरबारिया वर्ग समुदायले पनि भानुभक्तलाई नगिजबाट चिने, किनभने उनका बाबु धनञ्जय आचार्य नै 1971 सुगौली अङ्ग्रेज नेपालको लडाइँको अवसरमा पाल्पा गौडामा खरिदार पदमा कार्यरत थिए र त्यहाँका चाहिँ कमान्डर कर्णेल उदिर सिंहका चाहिँ गुरु थिए र त्यो युद्धमा चाहिँ नेपालले पाल्पाले जितगढीलाई जितेर सुरक्षित राखेर जितगढीको नाम प्राप्त गरेको थियो। त्यो इतिहासको गौरवमय परम्परालाई पनि बुझ्दै गरेका भानुभक्तले नेपाली जात भाषाको संस्कृतिको निर्माणमा योगदान दिए र त्यही क्रममा चाहिँ सामाजिक आदर्श र नैतिकताको पाठमा आधारित रहेर काव्यकृति रचना गरेका हुनाले भानुभक्तका काव्यकृतिले सुरुदेखि नै दरबारमा पनि पहुँच पाए, प्रवेश पाए र भानुभक्तले आफ्नो चिठीमा पनि लेखेका छन् त्यो रामायण समाप्त गरी जानुभया लोकले गाउने छ, तपाईँलाई पनि जो हुने सिद्धि यसैबाट हुने छ भनी बडा बडाले पनि भन्दा त्यो सिद्ध गर्न लागिरहेको छु, त्यो सिद्ध गराएपछि म बल्ल घर आउँछु भनेर आफ्नो जीवनकालमा नै दरबारका उच्च पद वर्गहरूले उनका कृतिहरू बुझेको, पढेको, प्रतिलिपि गरेर आफ्ना केटाकेटीलाई पढ्न लगाएको सन्दर्भ भानुभक्तले लेखेका छन्। त भानुभक्तकै रामायण पनि एउटा युद्धकाण्डको अन्त्यमा एउटा पद्य छ जुन भानुभक्तकै हो भन्ने मेरो आफ्नो बुझाइ छ। त्यसमा उनले लेख्छन् रामायण छ अगम यी संस्कृत महा पुग्दैन सबका गति भाषा श्लोक बनाई दिन्छु र पढुन् लागोस् हरिमा मति यस्तो सुर गरी भानुभक्त कविले भाषा बनाई दिया थर आचार्य छ घर त हो तनहुमा चारै दयालु थिया। यसरी भानुभक्तका काव्यकृतिका दुईटा आधारभूत गुण उनी आफैले पहिचान गरेर भाषा जनताले बुझ्ने भाषा जनताकै भाषामा र रामायण भनेको परत्र समेत सुधार गर्ने धार्मिक सांस्कृतिक आध्यात् चिन्तनलाई समुन्नत गर्ने नेपालीकरण गर्ने जुन प्रक्रिया थियो त्यो दुवै प्रक्रिया भानुभक्तले बुझेका थिए। त्यो प्रक्रियाले गर्दा भानुभक्तका काव्यकृति उनकै जीवनकालमा प्रसिद्ध भए, उनका लघुकाव्यहरू पनि नैतिक र सामाजिक आदर्शको मर्यादाले भरिएका छन् त उनको फुटकर कविताहरू चाहिँ तत्कालीन समाजको विकृति, सामाजिक विकृति, शासकीय त्रुटि, कमजोरीका विरुद्ध चाहिँ प्रखर आलोचनाका चाहिँ अभिव्यक्ति बनेका छन्। त्यसैले ती अत्यन्त मिठासपूर्ण छन् र भानुभक्तको आशु कवित्वलाई ती कविताले गरेका छन् र यो भानुभक्तको कवित्वको जुन गुण थियो त्यो गुणलाई उनका निकटतम कवि उत्तरवर्ती कवि मोतीराम भट्टले आफ्नो युवा अवस्थामा नै पहिचान गरे। मोतीराम भट्ट के लेख्छन् भने एउटा कविको एउटा साथीको जन्ती गएको थिएँ, त्यहाँ रातभर जन्ती र घरबेटीहरू दोहोरो श्लोक हाल्दै बसे, मिठासपूर्ण कविताहरू भने ती कविता कसका हुन् भनी खोज्दै गएको अधिकांश कविता कवि भानुभक्तका रहेछन् भन्ने उनले थाहा पाएपछि उनले भानुभक्तका कृतिहरू खोज्दै गए। सुरुमा उनले बालकाण्ड रामायण फेला पारे र 1941 विक्रम सम्बत 1941 काशीबाट प्रकाशित गरे, सम्भवतः नेपालीमा प्रकाशित साहित्यिक कृति त्यही नै पहिले थियो। त्यसपछि त बनारसका चाहिँ अरू प्रकाशकहरूले पनि रामायण छाप्न थाले अब देवराजहरूले 42 नै त्यो कृति सातै काण्ड रामायण छापे, मोतीरामले फेरि 44 चाहिँ सातै काण्ड रामायण छापे, त्यसपछि बनारसका चाहिँ अरू एक दर्जन जति प्रकाशकहरू विश्वराज हरिहर शर्मा, होमराज केदारनाथ, पूर्ण प्रसाद आदि लगायतका धेरै प्रकाशकले एकसाथ रामायण छाप्न थाले। त्यो रामायणको कृति यति छिटो धडाधड बिक्री हुँदै गयो, मोतीरामले लेखेका छन् 2000 छाप्यो धडाधड बिक्री भएर सकिन्छ, फेरि अर्को संस्करण छाप्नुपर्छ। त्यो एउटा भर्खर भर्खर बामी सर्दै गएको नेपाली भाषाको प्रकाशनको युग भर्खर भर्खर प्रारम्भ हुँदै गएको र अशिक्षा अज्ञानमा रुमलिएको नेपाली समाजमा ती कृतिहरू त्यति द्रुत गतिमा बिक्री वितरण हुँदै गएको कारण मुख्यतया त्यसको लोकप्रियता नै थियो। त्यही लोकप्रियताले गर्दा धेरै नै एउटा गाउँघरबाट एउटा कृति पुग्दा 10 पढ्छन्, त्यसरी सयौँको संख्यामा, हजारौँको संख्यामा, लाखौँको संख्यामा रामायणका पुस्तक बिक्री वितरणको जुन इतिहास हामी पाउँछौँ, त्यो इतिहासले गर्दा नेपाली भाषालाई ठुलो समुदायमा लोकप्रिय बनाउन भानुभक्तको कृतिको साह्रै ठुलो योगदान छ भन्ने हामी ऐतिहासिक तथ्यहरूबाट थाहा पाउँछौँ।
हजुर, अब यहाँले जुन पृष्ठभूमिमा भन्नुभयो, मूलत त्यसको एउटा भनेको चाहिँ के भने उहाँलाई चाहिँ कहीँ न कहीँ राम्रो काम गर्नुपर्छ, नाम कमाउनुपर्छ भन्ने प्रेरणा थियो। र यहाँले अघि पनि उल्लेख गरिसक्नुभयो उहाँको पिताजीको बारेमा, जो पाल्पामा खरिदार पदमा हुनुहुन्थ्यो धनञ्जय आचार्य, र उहाँ भानुभक्तले आफै लेख्नु भएको छ कि मेरा बाजे चाहिँ नाम चलेका व्यक्ति थिए, श्रीकृष्ण आचार्य। अब म चाहिँ धनी पनि छु, तर पनि मेरो चाहिँ खास त्यति धेरै चाहिँ मैले काम गर्न सकिरहेको छैन, जबकि एउटा घाँसीले चाहिँ त्यत्रो चाहिँ काम गर्छ, त्यत्रो चाहिँ काम गर्यो, समाजलाई गर्यो, त्यसले गर्दाखेरि मलाई चाहिँ प्रेरणा भयो भनेर, त्यस्तो खालको जुन प्रेरणा उहाँलाई प्राप्त भयो र त्यसले सरलीकरण जुन समाजका चाहिँ आयामहरूलाई अथवा योगदानहरूलाई सामाजिक जीवन प्रतिको चाहिँ प्रतिबद्धतालाई कसरी साहित्यमा र समाजमा त्यसले चाहिँ प्रकाश पा चाहिँ प्रदान गर्यो?
तपाईँले दुईटा कुरा भनि भन्नै सक्नुभयो।
हजुर,
भानुभक्तका बाजे श्रीकृष्ण पठित विद्वान थिए, उनले आफ्नो नातिलाई राम्रो शिक्षा दिएका थिए। भानुभक्तले कवितामै भनेका छन्, पहाडको अति बेस्त देश तनहुमा श्रीकृष्ण ब्राह्मण थिया, खुब उच्चाकुल आर्य वंशी हुन गई सत्कर्ममा मन्दिया, विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया, तिनको नाति म भानुभक्त भनी हुँ यो जानी चिनी लिया। यो उनको पारिवारिक संस्कार थियो र जब उनी बाजेका साथ काशी गए, त्यहाँ चाहिँ शिक्षाको अलिकति हाम्रो उच्च अध्ययन गरेर नेपाल फर्के, फर्केको केही समयपछि भनौँ, मोतीराम भट्टले दिएको जानकारी अनुसार 1991 आसपासमा उनी काम विशेषले कतै जाँदा, मोतीरामले कतै भनेका छन्, पछिका चाहिँ जीवनीकारहरूले उनी तनहुँ चुदिरम्गाबाट आफ्नो ससुराली म्याग्दै जाँदै गर्दा बुग्दी खोलाको किनारमा रहेको कुवा भनेका छन्, त्यहाँ उनले शीतल छारीमा बसेर पानी खाँदै गरेको बेलामा एकजना घाँसीलाई भेटे र उनले चाहिँ त्यो यस लोकमा मात्र होइन परलोकको पनि उपकार हुने गरी आफ्नो काम गर्नुपर्छ भनेको अर्थ दिएको सुनेपछि उनको अन्तर्मनमा त्यो प्रेरणा प्राप्त भयो र उनले चाहिँ कविता तत्कालै कविता लेखे, भरजन्म घाँसतिर मन्दी धन कमायो, नाम केही रहोस् पछि भनेर कुवा खनायो, घाँसी दरिद्री घरको तर बुद्धि कस्तो, म भानुभक्त धनी भइकन आज यस्तो, मेरा इनार न त सप्तल पाटी केही छन्, जे धन्द्र चिजहरू छन् घरभित्र नै छन्, यस घाँसीले कसरी आज दिएछ अर्ती, धिक्कार हो मकन बस्नु नराखी कृति। यही घाँसीको अन्तर प्रेरणाले भानुभक्तमा लोकको उपकार गर्ने चेतना जागृत हुँदै गयो र त्यही प्रेरणाबाट उनले रामायणको रचना गरे भन्ने मोतीराम भट्टको कथन छ। त्यसमा हामीले चाहिँ अन्यथा सोच्नु जरुरी छैन, त्यसैले लोकको उपकार गर्ने चेतना नै भानुभक्तको कवित्वको चाहिँ प्रमुख उद्देश्य हो, लक्ष्य हो, प्राप्ति हो र त्यसैमा टेकेर उनी अगाडि बढेका छन्। लोककै कल्याणका निमित्त उनका कविता समर्पित छन्।
हामी अन्तर्सम्वादमा छौँ। आज आदिकवि भानुभक्त आचार्यको 213 जन्मजयन्ती नेपाली भाषाको श्रीवृद्धिमा आदिकवि भानुभक्तको योगदान अत्यन्तै अविस्मरणीय रहेको छ। आजको अन्तरसंवादमा हामी त्यसै विषयमा केन्द्रित छौं। मूलत उहाँको व्यक्तित्व र कृतित्वका विषयमा कुराकानी गरिरहेका छौं। आदिकवि भानुभक्तका वंशज समेत रहनुभएका भानु प्रतिष्ठानका पूर्व अध्यक्ष एवं हालका संरक्षक भानु साहित्य उद्यान चुदी रमघाका प्रतिष्ठानका महासचिव भानुभक्तीय रामायणका सम्पादक आदिकविको जीवनीका लेखक समेत रहनुभएका प्राध्यापक डाक्टर व्रतराज आचार्य हामीसँग कुराकानीमा हुनुहुन्छ। अब डाक्टर साहब, जस्तो उहाँको कृतित्वकै बारेमा चर्चा गरिरहँदाखेरि एउटा त धार्मिक भावबाट उहाँ चाहिँ प्रेरित हुनुहुन्छ, यहाँले अघि पनि भन्नुभयो आफ्नो बाजेको चाहिँ संस्कार संस्कृतिले उहाँलाई चाहिँ प्रेरित गरेको छ, अर्को त चाहिँ मूलत घाँसीको चाहिँ एउटा प्रेरणा कि समाजमा केही गर्नुपर्छ भन्ने उहाँको त्यो साहित्यिक पनि दुईटा आयामबाट देखिन्छ। एउटा धार्मिक खालको का विषयहरू त्यसमा छन्, एउटा सामाजिक खालका विषयहरू छन् र सामाजिक पनि चाहिँ योगदानमा आधारित चाहिँ बनाएर आफ्नो नाम कमाउनुपर्छ, केही गर्नुपर्छ, अरूका लागि राम्रो काम गर्नुपर्छ, अरूको जीवन सुधार्नुपर्छ, यहाँले भने जस्तो यो लोकसँगै परलोक पनि सुधार्ने गरी काम गर्नुपर्छ, यो दुईवटा यो अब यहाँले चाहिँ जीवनी पनि लेख्नुभयो उहाँको, होइन चाहिँ भानुभक्ति रामायणका सम्पादक पनि यहाँ हुनुहुन्छ, यो दुईटा पाटालाई चाहिँ कसरी हेर्ने, एउटा धार्मिक सांस्कृतिक पक्ष भयो, एउटा सामाजिक पक्ष भयो,
यी दुईटा पक्षलाई जोड्ने मूलत भानुभक्तको आँसु कवित्व हो। उनभित्र एउटा विलक्षण प्रतिभा थियो, जुन समयमा जुन अवसरमा जुन वस्तुलाई देख्यो, चाहे राम्रो लाग्यो चाहे नराम्रो लाग्यो, त्यसलाई तत्कालिक प्रतिक्रिया स्वरूप उनी कवितामा व्यक्त गर्दछ। जस्तो कसैले एउटा चाहिँ चैत मासमा भुटेका मकै खानदियो भने उनी तत्काल चाहिँ भुटी ल्यायो थालमा मकै तिमीले क्यान यसरी पनि भनेर चाहिँ एउटा चाहिँ हास्य परिहासमय कविता पनि लेख्दथे। कहिले कसै कहाँ बास बस्न जाँदा, गजाधर सेतीका बास बस्न जाँदाखेरि चाहिँ त्यहाँ बास नपाउँदाखेरिको तीव्र पीडालाई पनि तत्काल कवितामा लेख्दथे। गजाधर सोती कि घरबुढी अलक्षण कि रहेछन्, कतिपय सन्दर्भमा उनी तात्कालिक प्रतिक्रिया पनि व्यक्त गर्दथे। तर उनको कवित्व फुटकर कविताका माध्यमले भन्दा उनी सामाजिक विडम्बना विकृतिका विरुद्धका खुला आलोचक थिए। बिन्ती दित्ता बिचारी सित म कति गरौँ, क्यान भन्छन् यी भोली 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 हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली भनेर त्यो बेलाको अदालती प्रशासनिक कर्मचारीहरूका निर्भीक रूपमा बोल्ने सामर्थ्य भानुभक्तमा थियो। त्यति मात्र नभएर त्यो बेलाको कमान्डर इन चिफ कृष्ण बहादुर राणालाई पनि कण्डै सित भने बक्सिन्छ त भना क्यारौँ सहन्छु पनि भनेर अनि कविता लेख्थे। कहिले आफ्नो पीडालाई चाहिँ लाङखुट्टे उपियाँ उडुस यी सङ्गीतन यिनकै लहरमा बसी भनेको लालित्यपूर्ण मिठासपूर्ण र रोचक र घोचक शैलीमा कविता लेख्थे। त्यो आँसु कवित्वको जुन गुण थियो त्यही गुण नै भानुभक्तको सबैभन्दा ठुलो पुँजी थियो। अघि मैले भनिहालेँ, बाजेबाट सांस्कृतिक चेतना उनले प्राप्त गरेका थिए, घाँसीबाट लोकको उपकार गरी चेतना प्राप्त गरेका थिए। यो तिनवटाको सम्मिश्रणले गर्दा र त्यसको अतिरिक्त भानुभक्तले जुन काव्य भाषा चयन गरे त्यो ग्रामीण कथ्य भाषा मात्रै थिएन, दरबारिया शिष्ट परिनिष्ठित भाषाको प्रारूप पनि थियो र त्यसमा केही मात्रामा चाहिँ उर्दू फारसी हिन्दीका चाहिँ शब्दहरू छन्, तर तिनलाई पनि नेपाली समाजमा पचाएर उनले कविता लेखेका छन् र उनले जब रामायणलाई नेपालीकरण गर्दछन्, हामी नेपालीकरण भन्छौँ किनकि त्यो अनुवाद त हुँदै होइन, रूपान्तर पनि होइन, भावानुवाद पनि होइन, त्यो रूपान्तर हो र नेपाली समाजमा रामायणको पुनर्स्थापना हो। नेपाली शैलीमा चाहिँ काटेर टुक टुक गरी तरकारी भुटुवा बनाउनु असल मिठा मसला जरि रामायणले सीताको बारेमा भन्छ। त्यस्तै लड्नै लाई कठाड कसिकन तयार भए बाली दौड्यो भने दौडी चाहिँ नेपाली गाउँघरका भाइहरूको लडन्त जस्तो गरी वर्णन गर्दछन् र अरू पनि जति पनि रामायणमा चाहिँ बढी वर्णनात्मक अरू चाहिँ जटिल प्रसङ्ग छन् त्यसमा नगइकन जहाँ जहाँ नेपालीहरूलाई रसिक र मिठासपूर्णलाई छ त्यहाँ त्यहाँ आफैले विस्तार गरिकन उनले जुन रामायणको चाहिँ छन्द योजनालाई चाहिँ नेपाली लोकलयमा मिश्रण गरेर उनले कविता लेखे। यसरी नेपाली लय लोकलयको सुमधुर अभिव्यक्ति, नेपाली भाषाको मौलिक प्रतिष्ठा र नेपाली समाज र संस्कृतिको चाहिँ जीवन्त चित्रणलाई शुद्ध रूपान्तर गरिएको कृतिमा मिश्रण गरिएका कारणले र भक्तमाला जस्ता मौलिक र त्यो आध्यात्मिक त्यो धार्मिक कृतिहरूको अभिव्यक्तिको रचनाले फुटकर कविताको चाहिँ सामाजिक चेतनाका दृष्टिकोणले मानवताको कवित्वको आयाम धेरै पात्रमा विस्तारित छ र त्यसलाई मोतीरामले समयमै जोगाइदिए र का कारणले आज भानुभक्त नेपाली समाजमा परिचित छन् र सबैले भानुभक्तलाई आदिकवि मानेर आज संसारभर भानुभक्तको जयन्ती मनाइँदैछ। र आज म अहिले म वीरगन्जमा छु, अब एकछिनपछि यहाँ वीरगन्जमा प्रभात फेरी सहितको माल्यार्पण प्रभात सहितको कार्यक्रम सुरु हुन्छ र विशेष श्रद्धाञ्जली कार्यक्रम सुरु हुन्छ। नेपालभर काठमाडौँमा चाहिँ भानु प्रतिष्ठानले एकाडेमीबाट प्रभात फेरीको आयोजना गर्दैछ। भानुभक्तको जन्मस्थल चुदिरङ्गामा भानु जन्मस्थल विकास समितिले प्रभात फेरी सहितको कार्यक्रम आयोजना गर्दैछ। भारतका उत्तर पूर्वका धेरै राज्यहरूमा जातीय पर्वका रूपमा भानु जयन्ती मनाइँदैछ र यस वर्षको मैले थाहा पाएको अझ सबैभन्दा महत्त्वपूर्ण कार्यक्रम अमेरिकाको क्यालिफोर्नियामा हुँदैछ। त्यहाँ भानुभक्तको प्रतिमा पुर्याइएको छ र मलाई लाग्छ नेपाल र भारत बाहेकको अरू एसिया बाहेकको अरू महाद्वीपमा द्वीपहरूमा चाहिँ स्थापना हुने भानुभक्तको स्थापनाको अनावरण आज हुँदैछ, शिलान्यास हुँदैछ। नेपाली समुदायले उल्लासका साथ भानु जयन्ती मनाउँदै हुनुहुन्छ। यो एउटा विश्वभर नेपालीहरू जहाँ जहाँ पुगे पनि भानुभक्तलाई सम्झने, त्यसलाई भाषाका प्रतीकका रूपमा, जातीय चेतनाका प्रतीक रूपमा, नेपाली संस्कृतिका त्यो प्रतिमूर्तिका रूपमा भानुभक्तलाई सम्झने जुन एउटा परम्पराको थालिनु भएको छ र त्यसले नेपाली समाजलाई सांस्कृतिक एकताको सूत्रमा जोड्दै लगेको छ, त्यो उनका कृति र त्यसबाट नेपाली समाजले प्राप्त गरेको प्रभाव र प्रेरणाको परिणाम हो। त्यसैले गर्दाखेरि भानुभक्तको योगदान साहित्यकारका रूपमा मात्र होइन सांस्कृतिक चेतनाका प्रवाहका रूपमा पनि रहेको छ। यही नै भानुभक्तलाई हामीले सम्झने मुख्य बुँदाहरू हुन् जस्तो लाग्छ।
हजुर, अब भक्तमालाको सन्दर्भ यहाँले उल्लेख गरिसक्नुभयो, भानुभक्ति रामायणको धेरै चर्चा भइसक्यो, खास गरी प्रश्न उत्तर जसले चाहिँ दर्शन र व्यावहारिक जीवनका प्रश्न र उत्तर समेटिएको चाहिँ लघु काव्य हो त्यो, र त्योसँगै अर्को वधु शिक्षा अहिलेको मेरो अब यो अन्तिम प्रश्न पनि हो यहाँलाई, वधु शिक्षा जसले चाहिँ दाम्पत्य जीवन र पारिवारिक अनुशासनका विषयमा उपदेशात्मक काव्य चाहिँ त्यो उहाँको हो। अहिले चाहिँ पारिवारिक विभाजन भनौँ अथवा परिवारभित्र नै बेमेलका अवस्थाहरू विद्यमान छन्, पारिवारिक मिलनलाई प्रेरित गर्ने खालको उहाँको वधु शिक्षालाई एकचोटि कसरी सम्झाउन सक्नुहुन्छ, आजको दिनमा त्यसको महत्व के छ त्यो पनि अलिकति भनिदिनुहोस् न।
पहिलो कुरा त वधु शिक्षा आजभन्दा 200 वर्षको सामाजिक जुन आदर्श छ, मर्यादा छ, त्यसलाई आदर्शीकरण गर्ने चेतना हो। भानुभक्तले त्यो वधु शिक्षाको सुरुमै भूमिका लेखेका छन्। हे मित्र तारापति, तिम्राई घरका जहान जति छन् लर्न्या रहेका छन् अति, सुन्या दन्त बजान आज घरको करकर गरेको उसै, रातभर जाग्रत झैं भयो मकनता लागेन निद्रा कसै, हुन त म अतिथि हुँ यस बिनु क्या छ काँचो, तर पनि म त भन्छु मित्र हो जानी साँचो, घर चतुर्याई गर्छन् बुद्धिमानले अगाडि, बखत चुकी लिँदामा हुन्छ हानी पछाडि। यो रातभर सासुर बुहारीको झगडा सुनेको उत्तेजनात्मक परिस्थितिमा भानुभक्तले कविता त्यो कविता लेखे, त्यसको चाहिँ प्रारम्भिक लेखोट चुन्दिरङ्गाको भानु पुस्तकालयमा सुरक्षित छँदैछ, त्यसमा कतिपय केटमेट थपघट प्रसङ्गहरू पनि छँदैछन्। र त्यो आजको सन्दर्भमा भन्दा 200 वर्ष अगाडिको संयुक्त परिवार, जुन परिवारमा चाहिँ बाधा गोठाला परिकारको हुन्छन्, घरका सासू बुहारी दाजुभाइको संयुक्त परिवार हो, एउटा परिवारमा 10-20-30-40-50 परिवार हुने परिवार हुने, त्यो घरको सन्दर्भमा भानुभक्तले त्यो कविता लेखे।
आगामी दिनमा पनि हजुर डाक्टर साहब हामी यहाँसँग आगामी दिनमा पनि संवाद गर्नेछौ, आजका लागि यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।